नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज तथा www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको वीरतामोड खबरमा छौँ। हामी वीरतामोड नगरपालिकाको सहकार्यमा हामी हरेक हप्ताको आइतबार 8 बजे वीरतामोड खबर लिएर उपस्थित हुनेछौँ। आज पनि हामी एकजना अतिथिका साथमा उपस्थित भएका छौँ। अतिथि हुनुहुन्छ आज वीरतामोड वडा नम्बर 5 का सदस्य डीआर कडरिया हुनुहुन्छ, हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हामी यो वीरतामोड खबरमा उहाँसँग आज प्रत्यक्ष टेलिफोन सम्पर्कमा कुराकानी गर्नेछौँ। आर्थिक वर्ष समाप्तिको समय रहेको छ, योजनाहरू के छन्, के गर्नुभयो, कोरोनाको कहर पनि बाँकी नै छ, लकडाउन खुकुलो भए पनि जनजीवन सामान्य भइ नसकेको अवस्थामा के गर्दै हुनुहुन्छ, वडाका नागरिकहरूलाई कस्तो कस्तो सुविधाहरू दिनुभएको छ लगायतका विषयमा हामी कुराकानी गर्नेछौँ। डीआर कडेराज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ।
नमस्कार, धन्यवाद छ।
मैले अघि पनि भने हामी अहिले यो आर्थिक वर्षको अन्त्यमा छौँ, कोरोनाको कहर पनि बाँकी नै छ, यो बिचमा यो असारको अन्तिम हप्ता यो चलिरहेको छ, चालु आर्थिक वर्षमा वीरतामोड नगरपालिका वडा नम्बर 5 ले चाहिँ के कामहरू गरे बताइदिनुहोस् न अलिकति।
हामीले यो 76-77 को बजेटबाट पूर्वाधार विकासका निम्ति सडक ढल लगायतका कामहरू गऱ्यौँ। त्यस्तै स्वास्थ्य, शिक्षा र मानव विकासका कामहरू, सचेतना फैलाउने अनि तालिम गोष्ठी जस्ता कार्यक्रमहरू गऱ्यौँ। यद्यपि यस वर्ष फागुन अन्तिमदेखि चैतदेखि यो कोरोनाको प्रभाव बढेको कारण प्रायः जसो हामी सबै शक्ति चाहिँ नै यो कोरोनाको विरुद्ध लड्नका लागि अनि जनतालाई आवश्यक परेको खाद्यान्नको व्यवस्था गर्नका लागि त्यसमा बढी हामी लाग्नुपर्ने अवस्था रह्यो। हजुर
हजुर, अनि यो लागिरहँदा यसभन्दा अगाडिका महिनाहरूमा चाहिँ कसरी कामहरू गरिराख्नु भएको थियो, कस्ता कस्ता योजनाहरू बनाउनु भएको थियो, ती योजनाहरू कति पुरा भए, कति पुरा हुन बाँकी रहे, कोरोनाले पनि थोरै पुरा हुनलाई प्रभावित गर्यो होला, पुरा हुन पाएन होला, कस्ता कस्ता कामहरू चाहिँ सम्पन्न गर्नुभयो?
हजुर, यो एकदम राम्रो प्रश्न गर्नुभयो हजुरले। हामीले यो हाम्रो 5 नम्बर वडाभित्र वास्तवमा बजारैभित्र रहेको राजमार्गसँगै जोडिएको वडा भए तापनि बजारभित्र छ, दुवान हुन्छ, दुवान ढलको निकास छैन, अनि अर्जुनधारादेखिको पानी बगेर आउँछ, त्यसबाट दुवान क्षेत्रलाई पानी ले डुब्ने ठाउँमा दुवान खोल्यौँ। त्यस्तै मेन रोडैसँग जोडिएको सब स्टेसनसम्म यहीँ सनारमुनि सब स्टेसन रहेको छ, यद्यपि बिजुलीको तार बिजुली नपाएका कति जनसङ्ख्याहरू यहाँ हुनुहुन्छ, गुम्बासी बस्तीहरूमा बिजुली पुगेको छैन, त्यहाँ बिजुलीको विस्तार गर्ने पोल लाइन तारहरू विस्तार गर्ने कामहरू गरेका छौँ। त्यस्तै गरी अब घना बस्ती छ अनि फोहोर मैलाको व्यवस्थापनका निम्ति अहिलेसम्म ठोस योजना केही छैन र त्यसलाई चाहिँ नि फोहोर उठाउन दिनरात खट्नुपर्ने स्थिति, अनि उठेको फोहोरलाई अहिले चाहिँ हामी कुहिने चाहिँ एक ठाउँ राख्नुहोस् भन्छौँ र त्यो कुहिनेबाट चाहिँ प्रायः जसो अहिले यहाँ स्थानीयवासीहरूले फुल अचकौसी खेतीमा मल बनाएर प्रयोग गर्ने गर्नुभएको छ, यसले गर्दा अलिकति सहज भएको छ। र अब विकास निर्माण पूर्वाधारका निम्ति बाटोमा कालो पत्रेभन्दा पनि अहिले पेभर्स चाहिँ अलिक उपयुक्त देखिँदैछ, कालो पत्रे लागेको 1 वर्षपछि उक्किने भत्किने हुँदो रहेछ अनि मर्मत सम्हार गर्नुपर्ने, 5 वर्ष ग्यारेन्टी साथ पेभर्सको काम हुँदाखेरि बस साना साना भित्री बाटाहरूमा पेभर्सहरू लगाइएको छ, ढलको निर्माण गरिएको छ, यद्यपि ढल निकासको लागि कुनै ठोस योजना र त्यो ढल कहाँ पुर्याउने भन्ने अहिलेसम्म बनेको छैन र भर्खरै एउटा मास्टर प्लान बनाउने योजना रहेको छ। र अन्य मानवीय विकासका लागि भनेको वक्तृत्व कला, उद्घोषण तालिम अनि बाल क्लबहरूलाई ट्रेनिङ जस्ता कार्यक्रमहरू गर्यौँ।
हजुर, अनि जस्तो यी कार्यक्रमहरू गरिरहँदाखेरि त्यहाँ न्यायिक समिति पनि छ होइन, न्यायिक समितिले स्थानीय स्तरमा वडा स्तरमा आएका उजुरीहरूलाई सकेसम्म त्यहीँनिर नै त्यसलाई समाधान गर्ने, समस्या समाधान गर्ने कोसिस पनि गर्नेछ, मिलापत्र लगायतका मुद्दा मामिलाहरू, त्यस्ता खालका मुद्दा मामिलाहरू, त्यस्ता खालका उजुरीहरू चाहिँ कतिको आए तपाईँको वडामा?
हजुर, यो अहिलेसम्म प्रायः जसो मुद्दा मामला चाहिँ आर्थिक लेनदेनका छन्।
हजुर,
अहिले यो कोरोना बढिजनादेखि झन् चापट्टि पैसा लिने अनि नतिर्ने अनि घर भाडा नतिर्ने लगायतका बढी चाप, यो दुईटा दुई किसिमका छन्। पहिला घरेलु हिंसा एक नम्बरमा थियो भनेदेखि अहिले एक नम्बरमा यही घर भाल र आर्थिक लेनदेनको कुरा एक नम्बरमा छ।
त्यसै
दुई नम्बरमा घरेलु हिंसाहरू अनि दही झगडा गरी यस्ता प्रकृतिका मुद्दा मामलाहरू वडामा आउँछन्। प्रायः जसो हामी वडामै मिलाउँछौँ दुवै पक्षलाई राखेर, कोही कोही चाहिँ मिल्न नचाहने नियतै झगडाको स्वभावका पनि हुँदो रहेछन्, त्यस्ता मानिसहरूदेखि केही समस्या आएको।
हजुर, जस्तो यो अहिले यो समयमा चाहिँ पहिले घरेलु हिंसा सुरुमा थियो भने अहिले आर्थिक लेनदेनका कुराहरू, घर बहालका कुराहरू गरिराख्नुभयो। जस्तो यो घर बहाल पनि यो लकडाउनको अवधिभर नलिने भन्ने खालको कुराहरू पनि सरकारले निर्देशन दिइरहेको सन्दर्भमा तपाईँको वडामा चाहिँ त्यस्ता खालका नलिने अथवा घर भाडा हामी लिँदैनौँ, बहाल कर यो लकडाउनभरि लिँदैनौँ भन्ने खालको समुदायहरू निस्किनु भयो कि निस्किनु भएन?
त्यस्तो सरकारले ठोस निर्णय गरेको अहिलेसम्म वडामा त केही आइपुगेको छैन। यद्यपि कोही कोही गर्भिणीहरू, कोही दयालु महानुभावहरू हामी स्वतस्फूर्त रूपमा एक महिनासम्मको 15 दिनसम्मको भाडा छुट गर्छौँ भन्ने हुनुहुन्छ। यद्यपि भाडामा बस्नेहरू चाहिँ यो लकडाउनभरिको सबै चाहिँ छुट गरिदिनुपर्छ भन्ने उहाँहरूको माग छ। अब त्यो माग भए तापनि घर साहुका पनि विभिन्न समस्याहरू छन्, ब्याङ्कबाट लोन लिएर घर बनाएको हुन्छ, ब्याङ्कले लोन तिराउनै खोज्छ, अनि अन्य उहाँहरूका पनि प्राइभेट समस्याहरू हुन्छन्। यस्ता यस्ता कारणले गर्दाखेरि दुवै पक्षलाई मिलाउनलाई अलिकति समय दिनुपर्ने, बुझाउनुपर्ने स्थिति भइरहेको छ।
हजुर, जस्तो अघि अलिकति अगाडि भन्नुभएको थियो, हामीले नेतृत्व विकास लगायतका तालिमहरू पनि गऱ्यौँ भनेर भन्नुभयो होइन, बाल विकासको लागि बाल क्लबहरूको सन्दर्भ लगायतका कुराहरू पनि आए। यो तालिमहरूमा चाहिँ धेरै जस्तो धेरै ठाउँमा देखिएको छ, लगभग देशभरि नै यस्तो समस्याहरू छ, यो यहाँको मात्रै होइन देशैभरिको समस्या होला सम्भवतः त्यस्तो लाग्छ। जस्तो तालिम लिने अनि तालिम चाहिँ तालिमको लागि मात्रै लिने, त्यो चाहिँ व्यवहारमा त्यति लागू नभइरहेको अवस्था छ। तपाईँको वडामा तालिम लिइसकेपछि त्यो तालिमलाई चाहिँ सही ठाउँमा सदुपयोग गरेको अथवा त्यसलाई व्यावहारिक रूपमा प्रयोगमा उतारेको छ कि छैन भनेर तपाईँहरूले अनुगमन गर्नुभएको छ कि छैन?
यसमा चाहिँ के हुँदो रहेछ भने प्रायः यसो हामी भन्दैखेरि यो तालिमको चाहिँ प्राविधिक तालिम लिइसकेपछि यहाँहरूको व्यवहारमा देखिनुपर्छ भनेर हामी प्रायः जसो सबै उपस्थित महानुभावहरूलाई भन्दछौँ। तर पनि के हुँदो रहेछ भने अब केही बोल्न उठ्न, कोही मान्छेका बिचमा दुई चारजना मान्छेका छेउमा परिचय दिन पनि नसक्नेहरू चाहिँ आमा दिदी बहिनीहरू हुनुहुन्छ भने उहाँहरूलाई कमसेकम 5 दिन 7 दिनसम्म ट्रेनिङ दियो भनेदेखि होइन म बोल्छु अब मेरो पालो आएन भन्ने स्थितिसम्म देखेका छौँ।
त्यसले गर्दा
हजुर यतिले पनि उहाँहरूको चाहिँ एउटा म गर्न सक्छु, म भन्छु, म बोल्छु भन्ने आत्मविश्वास बढेको छ। यस्तै यस्तै गर्दै अरू थप चाहिँ प्रयोगत्मक भोकेसनल क्लासहरू लिएर उहाँहरूलाई चाहिँ अलिक लङ टर्म चाहिँ शिक्षाका या व्यावसायिक तालिमहरू दिन थालियो भनेदेखि चाहिँ यहाँले सोच्नुभयो जस्तो जनजीवनमा जीविका उपार्जनमा पनि
सहयोग पुग्ने थियो, त्यसले सहयोग पुग्ने थियो। हजुर, यो सबैतिरको समस्या, यो चाहिँ यहाँको मात्रै होइन देशैभरिको समस्या त्यस्तो देखिन्छ। मैले फेरि अगाडि नै गएँ, अघि लकडाउनको कारणले कतिपय कामहरू प्रभावित भए भनेर भन्दै हुनुहुन्थ्यो। कस्ता कस्ता कामहरू चाहिँ प्रभावित भयो अहिलेको यो लकडाउनको समयमा, तपाईँहरूले सम्पन्न गर्न लाग्नुभएको अथवा गर्दै गर्नुभएका काममा के कस्ता खालका समस्याहरू अथवा काम गर्दाखेरि प्रभावित हुनुभयो तपाईँहरू?
अब जस्तै विकास निर्माणकै पनि दुई तिन महिना भएन, अनि अहिले चाहिँ धमाधम भइरहेछ विकास निर्माणका कामहरू। अब समयमा नसक्दाखेरि आर्थिक खर्चोट गर्न समस्या हुने, अनि अर्को अब जस्तै भेला बैठक गर्न नमिल्ने, यस्ता गोष्ठी तालिम गर्नका निम्ति चाहिँ भेला नभइकन हुँदैन, ती कामहरू गर्नलाई अलिक समस्या भयो। यद्यपि हामीले हाम्रो वडामा पहिला ब्लक भनेर सातवटा ब्लक समिति बनाएको थियौँ, त्यसलाई अलिक काम गर्नलाई सजिलो होस् भनेर अझै 50-80 घरसम्मका टोल विकास संस्थाहरू 47 बनाएका छौँ, र तिनै यस्तै यस्तै कामबाट अहिले चाहिँ हामीले यो 47 टोल विकास संस्थाबाट टोलमा रहेका समस्याहरू त्यहीँ त्यो समिति मार्फतै मिलाउने, अनि भाडामा बस्नेको तथ्याङ्क, घर धनीको तथ्याङ्क, महिला बालबालिका दलित जनजाति अन्य समुदायहरू के कति त्यो टोल बस्तीमा बस्नुहुन्छ भन्ने लगत एस्टिमेट तयार पार्न उहाँहरूलाई लगाएका छौँ। यस्तै यस्तै कामहरू भइरहेको छ र यो पूर्ण रूपमा लगभग 80% जति चाहिँ पूर्वाधार विकासका कामहरू भएका छन्। अन्य कामहरू अब जस्तै कोरोनाका कारण हामीले धेरैलाई खाद्यान्न वितरण गर्नुपर्ने भयो, नगरबाट पनि प्राप्त भयो, यद्यपि हामी वडाबाट पनि सङ्कलन गरेर यहाँ वडामा बस्नुहुने महानुभावहरू जसलाई अति आवश्यक थियो राहतको उहाँहरूलाई उपलब्ध गरायौँ, यस्तै यस्तै काम गरेका छौँ।
हजुर, अनि जस्तो अघि म फेरि अलिकति अगाडि नै फर्किएँ, जस्तो मुद्दा मामिलाका कुराहरू आए होइन, उजुरीका कुराहरू, हिंसा, घरेलु हिंसाका घटनामा कमी आएको भन्नुभयो, त्यो राम्रो होइन। अनि जस्तो आर्थिक विवादका मुद्दाहरू चाहिँ पछिल्लो समयमा बढी आइरहेका छन् भन्नुभयो, तपाईँ आफै पनि मेलमिलाप समितिमा हुनुहुन्छ होइन, ती आएका विवादहरूलाई चाहिँ कसरी मिलाउने कोसिस गर्नुहुन्छ?
प्राय जसो अब आर्थिक लेनदेनमा मानिसहरूले घराइसी कागज गर्ने, अनि एकजना साक्षी राख्ने, र 4,00,000, 7,00,000, 10,00,000, 1,50,000 यस्ता यस्ता रकमहरू लिनुहुन्छ, अनि 2-2.5 रुपियाँसम्म ब्याज दिन्छु भन्ने, ब्याज दिन्छु भनेपछि मानिसहरू त्यो प्रलोभनमा गर्नु हुँदो रहेछ। अब आइहाल्छ, साउँ त साउँ छ, ब्याजले म घर खर्च चलाउँछु केही हुन्छ भन्ने सोच्नु हुँदो रहेछ। त्यसो गरेपछि त्यो जो लाने मान्छे छ त्यसले चाहिँ समयमा ब्याज नदिने, अनि साउँ रकम पनि फिर्ता नगर्ने, यस्ता यस्ता समस्या भएका हुन्छन्। र हामीले बोलाएर दुवै पक्षलाई कुरा गरेपछि उनीहरूले लिएको साँचो हो तिर्न नसकेको विभिन्न बहाना बनाउँछन्, ती बहाना बनाए तापनि तपाईँले लिएको पैसा समयमा तिर्नुपर्छ भनेर हामी भाका दिन्छौँ, त्यो भाकाभित्र चाहिँ प्रायः तिर्दै हुनुहुन्छ। कोही कोही चाहिँ भाका दिने अनि सम्झौता गर्ने अनि नतिर्ने, त्यस्ता नियतका पनि केही केही मानिसहरू हुँदो रहेछन्।
हजुर, यस्ता खालका उजुरीहरू कति जति आए होला तपाईँको वडामा होइन, कति जति तपाईँहरूले मिलापत्र गराउनु भयो, अथवा कति जति चाहिँ अदालतसम्म पुगेका केसहरू छन् कि छैनन्, त्यहाँ नभएर अदालतसम्म जानु परेको अवस्था आयो कि आएन?
लगभग हामी हाम्रो वडामा आएका मुद्दाहरू प्राय 90% मिलाउँछौँ, र नमिलाएका 10% जति नगरमा सिफारिस गर्छौँ हामी, नगरबाट चाहिँ त्यहाँ पनि मिलेन भने मात्रै अदालतमा
जानुहुन्छ
रहेछ, र अहिलेसम्म 10% जति मात्रै नगरमा पठाउनु पर्ने रहेको अवस्था आएको छ।
हजुर, जस्तो आएका सबै 90% जति त्यही स्थानीय स्तरमै तपाईँहरूले मिलाउनुहुन्छ, उहाँहरू सहज रूपमा लिनुहुन्छ त्यसलाई, यो पनि हजुर। अनि जस्तो यो अहिले हिजो चुनावको बेलामा जसरी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, यो 3 वर्षको कार्यकाल पुरा भएको छ होइन, ती प्रतिबद्धताहरू आफू अहिले आफ्नो ठाउँमा बसेर हेरिरहँदा, मैले हिजो जनताको सामु चुनावमा जाँदा भोट मागिरहँदाखेरि गरेको प्रतिबद्धता चाहिँ मैले आफूले कतिको पुरा गरेँ जस्तो लाग्छ अहिले आफूलाई, आफूले आफैलाई फर्केर हेर्दाखेरि चाहिँ?
यो वास्तवमा जनताका असीमित आवश्यकता हुँदा रहेछन्, अनि सीमित साधन र स्रोतले चाहिँ हामीले जनताका असीमित आवश्यकताहरू पुरा गर्नुपर्ने हुँदो रहेछ। त्यसले गर्दा हामी यो साथैजना सल्लाह गर्दा जहाँ बढी जनघनत्व, जहाँ बढी जनतालाई लाभान्वित नहुने कामहरू हुन्छन् त्यस्ता कामहरू गर्दै गएका छौँ। यद्यपि यी सडकका हिसाबमा लगभग 80% जति सडकहरू बनाइसक्ने रहेछौँ हामी यो तिन वर्षमा लगभग हामीले 70% जति बाटोहरू सकेका छौँ। अन्य कामहरू, मानवीय विकासका कामहरू अनि फोहोर मैलाका समस्या, यी दुई चारवटा काम चाहिँ रहने रहेछन्। नत्र हामीले बाचा गरेका कुराहरू 5 वर्षमा पुरा गर्छौँ भन्ने हामीलाई लागेको छ।
हजुर, जसरी यसरी ती बाचाहरू पुरा गर्छौँ भनेर लागिरहँदाखेरि आफ्नो ओडामा भएका समस्याहरू कहाँ छन्, के छन् भन्ने सबैभन्दा सजिलो र सबैभन्दा राम्ररी जान्ने तपाईँहरू हुनुहुन्छ, होइन? त्यहाँ भएका समस्याहरूलाई चाहिँ पहिचान गरेर दिगो समाधानका लागि चाहिँ वैकल्पिक उपायहरूको खोजी पनि गर्नुभएको छ। जस्तो फोहोर व्यवस्थापनकै कुरा आयो, होइन? फोहोर व्यवस्थापनलाई चाहिँ दीर्घकालीन रूपमा व्यवस्थित तरिकाले त्यसलाई विसर्जन गर्नका लागि कुनै गृह कार्यहरू अथवा कुनै योजनाहरू पनि बनाउनु भएको छ अथवा कहीँ सिफारिस गर्नुभएको छ?
यो आज पनि हाम्रो नगरसभा छ, त्यसमा पनि यो फोहोर व्यवस्थापन सम्बन्धी घनीभूत ढङ्गले छलफल गर्नुपर्ने आवश्यकता भएको छ। कन्काई नगरपालिकामा चाहिँ एउटा बायोग्यास प्लान्ट सहितको फोहोर व्यवस्थापन गर्नका लागि 3 नगरपालिका मिलेर चाहिँ एउटा योजना बनाउने भन्ने भएको थियो। त्यसैमा हाम्रो नगरले पनि सम्मिलित हुने भन्ने योजना बनाएको, तर हालसम्म नमी त्यहाँ चाहिँ नपुगेको अवस्था भएकोले त्यसमा चाहिँ के कसरी हुन्छ कि त्यसैमा चाहिँ बिर्सिनुपर्छ या अन्य आफ्नो योजना बनाउनुपर्छ भन्ने हिसाबमा कुरा राख्न म खोजिरहेको थिएँ। वास्तवमा यहाँले सम्झाइदिनु भयो, फोहोर मैला चाहिँ बजार क्षेत्रको एकदम ठुलो जटिल
एकदमै समस्याको रूपमा रहेको छ र यो दीर्घकालीन दिगो व्यवस्थापनको पनि आवश्यकता छ यसको लागि।
सुरुमा अब हाम्रो वडालाई एउटा ट्र्याक्टर उपलब्ध गराएको छ नगरले, अनि चाहिँ मानिसहरू जता पाए त्यतै चाहिँ खुल्लै फोहोर फ्याँक्नुहुन्थ्यो। अहिले चाहिँ कुहिने एकतिर, नकुहिने अर्कोतिर र एउटा बोरा प्लास्टिकमा हालेर सम्म बाँधेर राख्ने गर्नुभएछ। त्यति भए चाहिँ ठुलो उपलब्धि भएको छ भन्ने मलाई लागेको छ, उहाँहरूले सहयोगी पुर्याउनु भएको छ। पहिले 5-5 दिन 10-10 दिनमा ट्र्याक्टर आएन भने धेरै चाहिँ कराउन थाल्नुहुन्थ्यो। अहिले चाहिँ 1 महिनामा 1 आए पनि हुन्छ भन्नुहुन्छ। यद्यपि भाडामा लिएको जमिन छ एउटा नगरपालिकाको, त्यो चाहिँ पानी डुबान हुने, अनि पानी डुबान भएपछि त्यहाँ ट्र्याक्टर जान नसक्ने भएका कारणले गर्दाखेरि फोहोर उठ्नलाई केही समस्या मात्र भएको हो। अरू यो असार साउनदेखि बाहेकको समयमा त उठ्ने नै गरेको छ।
हजुर, जस्तो अहिलेको यो समयमा, यो लकडाउनको समयमा चाहिँ त्यो फोहोर व्यवस्थापनमा फोहोर उठाउनको लागि त्यस्तो समस्या भयो कि भएन?
त्यही यो अहिले चाहिँ पानी अब ठिक जेठ असार पानीले गर्दाखेरि अहिले समस्या भएको छ, नत्र त सजिलै हुँदो रहेछ। गाडीहरू बाटोमा नहुने, अनि भोरको गाडी मात्रै आउँदाखेरि मानिसहरूले सडकको गाडीमा हाल्नुहुन्थ्यो। ठिकै छ, त्यसमा त्यस्तो समस्या केही लकडाउनले प्रभाव केही परेन,
यसको लागि परेन। अन्य कामहरूलाई प्रभाव परे पनि यसको लागि प्रभाव परेन, तर दिगो व्यवस्थापनको चाहिँ आवश्यकता छ। हजुर, अनि जस्तो अब हामी अब अलिकति कोरोनाकै कुरा गऱ्यौँ, होइन? पछिल्लो समयमा चाहिँ झापामा सुरुमा कोरोना संक्रमितहरू देखिँदाखेरि निकै एउटा त्रास फैलिएको थियो, अहिले पनि सबैतिर छ। एकैचोटि धेरै संक्रमित हुँदाखेरि ला के हुने हो भन्ने खालको अवस्था पनि थियो र अहिले पनि त्यो बढ्दो क्रममा छ। केही समयदेखि अहिले एक हप्ताको अवधिमा संक्रमित हुनेको संख्या चाहिँ क्रमशः घटिरहे पनि जनस्वास्थ्य विज्ञहरूले चाहिँ कोरोना संक्रमण हुने समय चाहिँ अब आउँदैछ, है मुख्य समय चाहिँ अब आउँदैछ, साउनको 15 चाहिँ बढी संक्रमित हुने सम्भावना छ भनेर जनस्वास्थ्य विज्ञहरूले भनिरहेका छन्। पछिल्लो समयमा यो संक्रमितहरू लकडाउन खुकुलो बजार पनि खुलिरहेको अवस्थामा यो समुदायमा फैलन सक्छ सक्छ है भनेर चाहिँ समुदायमा फैलन नदिनको लागि अथवा समुदायसम्म फैलन नपाओस् भन्नको लागि केही उपायहरू अप्नाउनु भएको छ तपाईँहरूले?
यसमा अवस्थामा एकदम ठिक भन्नुभयो यहाँले। सुरुको अवस्थामा बेबेटाउन नगरपालिकाले जहाँ जो मानिस बाहिरबाट आउनुभएको छ उहाँहरूलाई आफ्नो घरमा सुरक्षित चाहिँ रातो झन्डा राखेर
हजुर त्यसको विवाद पनि आएको थियो होइन रातो झन्डा
हजुर, तर अधिकार कर्मी साथीहरूले मानव अधिकारका कुरा लगायतका उठाउनु भएर त्यो गरिएन। तर यद्यपि अहिले धेरै मानिसहरू चाहिँ त्यसरी नै बस्न पाए हुन्थ्यो, हामीलाई चाहिँ बाहिर बस्दा सुरक्षित खान पनि समय नमिल्ने लगायतका समस्याहरू देखाएर उहाँहरू धेरै अहिले चाहिँ घरमै बस्न पाए हुन्थ्यो भन्ने माग धेरै छ। दिनमा दुई चारजना हामी त अब अधिकार कर्मी साथीहरू भेटाउन कति जान्छ कुरा हामीलाई थाहा छैन, हामी त डाइरेक्ट जनतासँग चाहिँ नै सम्पर्क हुनुपर्छ। आजै पनि राति 12 एकजना आएर म घरमै बस्छु मेरो घर खाली छ भन्ने मलाई चाहिँ भन्दै हुनुहुन्थ्यो। अब हाम्रो नीति त्यस्तो छैन, अहिलेलाई चाहिँ जहाँ क्वारेन्टाइन बनाइएको छ त्यहीँ बस्नुपर्छ भनेर भनिदिएँ र त्यतै जानुभयो होला, फेरि सम्पर्क भएन। त्यस कारण अब यो चाहिँ अहिले संसारै चाहिँ आक्रान्त भएको छ यो कोरोनाका कारण, र हाम्रो प्रत्येक वडामा एउटा एउटा चाहिँ क्वारेन्टाइन स्थल बनाउने र हामीले यहाँ स्थानीय वडामा रहेका सार्वजनिक संस्थान सार्वजनिक संस्थाका भवनहरू माग्यौँ, तर त्यहाँ उपलब्ध हुन सकेन। विभिन्न घना बस्तीभित्र रहेको कारण र अहिले चाहिँ हामी होटलहरूलाई भए पनि यो क्वारेन्टाइन बनाउनु पर्छ भन्ने छलफलमा गरिरहेका छौँ। यसले गर्दा कमसेकम स्वेच्छाले आफू होटलमा आफ्नै खर्चमा बस्छु भन्यो भने होटलमा टोयलेट बाथरुम पनि एटेच हुने अनि खाने पनि रुममै जाने, टिभी वाइफाई लगायतका सामानहरू होटलमा उपलब्ध हुने हुँदा प्रायः जसो मानिसहरू चाहिँ होटलमा बस्न पाए हुन्थ्यो भन्ने छ, त्यसका लागि पहल भइरहेको छ। र यो अहिले मृत्युको चाहिँ दर कम रहेको छ संसारमै, 1% पनि मृत्यु नभएको स्थिति छ, यद्यपि यो चाहिँ सङ्क्रमण हुने सर्ने चाहिँ तीव्र गति भएका कारण अलिक सचेत हुनुपर्ने बस्नुपर्ने जोगिनुपर्ने अवस्था रहेको कुरा सबैलाई अब त थाहा नै
भइसक्यो। जस्तो यो सँगसँगै अब हाम्रो बिरतामोडकै कृषि थोक बजार छ होइन, कृषि थोक त्यहाँ चाहिँ अति नै बढी सम्भावना छ भनेर सम्भावना हुन्छ रहन्छ भनेर भनिरहेको छन्, त्यहाँ व्यवस्थित छैन भन्ने खालको कुराहरू पनि आइरहेको छ, त्यतातर्फ केही ध्यान दिनुभएको छ तपाईँहरूले?
सुरुको अवस्थामा त्यही भएर त्यहाँ कृषि थोक बजारलाई हामीले बन्द भन्नै राख्यौँ। बन्द राख्दाखेरि व्यापारीहरूले धेरै आफ्नो सामानहरू बिग्रिने भयो भनेर 3-4 चाहिँ बैठक बोलाउनु भयो, उहाँहरूले ज्ञापन पत्र दिनुभयो। त्यस्तो गरेपछि उहाँहरूले हामी आफै सुरक्षाका उपायहरू अप्नाउँदै सेनिटाइजर्सहरूको व्यवस्था गर्दै मास्क प्रयोग गर्दै हामी व्यापार गर्छौँ भनेपछि अहिले खुल्ला गरिएको छ। त्यस्तो भिडभाड हुँदाखेरि त्यहाँ नगर प्रहरीका साथीहरू प्रहरीहरू गएर यसो साइरन बजाउने अनि सूचना गराउने गर्दै हुनुहुन्छ। त्यहाँ अलिक अब सबैतिर खानु पनि पर्ने बाँच्नु पनि पर्ने भएकोले गर्दा
हजुर हजुर साँझ बिहानको समयमा चाहिँ अलिक बढी नै भिड हुन्छ त्यहाँनिर भन्ने खालको कुराहरू पनि आइरहेको थियो कि त्यतातर्फ ध्यान दिनुभएको छ कि छैन भन्न खोजेको
हजुर त्यसले गर्दाखेरि होइन अहिलेलाई अब भिडभाड अलिक कम गर्दै पातलो डिस्टेन्स कायम गर्दै काम गर्नुहोस् भन्ने हामी पनि सूचना गर्छौँ प्रहरीहरूले पनि साथ दिइरहेको छ त्यसले गर्दा अहिलेसम्म सतर्कता र सर्ने कारण अवसर पाएको छैन
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ होइन भर्खरै कार्यक्रम नीति तथा कार्यक्रम पनि प्रस्तुत भएको छ आगामी वर्षको बजेटमा चाहिँ यहाँहरूले आफ्नो वडाको तर्फबाट चाहिँ वडामा के काम गर्ने अथवा कस्ता कस्ता कामहरू गर्ने भनेर योजना प्रस्तुत गर्नुभएको छ त्यो बारेमा पनि अलिकति जानकारी गराइदिनुहोस् न अन्त्यमा
2077-78 बजेटका लागि अहिले पहिलो प्राथमिकता यही स्वास्थ्यलाई भनेको छ त्यसपछि मात्रै अन्य विकास निर्माणका कामहरू भन्ने भएको छ हामीलाई 1 करोड रुपियाँ प्राप्त भएको थियो त्यही अनुसार हामीले विभिन्न सडकहरू निर्माण गर्नका लागि ढल त्यसमा कुम ढल निर्माण भएका ठाउँमा पेभर्स निर्माण गर्ने र अन्य स्वास्थ्यका लागि स्वास्थ्य सहरी केन्द्रलाई स्तरोन्नति गर्नका निम्ति लगायतका योजनाहरू बनाएर गएका छौँ आज नगर सभा भएको छ त्यस नगर सभाबाट पास गर्नेछौँ भन्ने भन्दछु
हुन्छ त हामी कार्यक्रमको अन्त्यमा छौँ यहाँले समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
हवस् त यो रेडियो भिजन परिवारले यो मौका दिनुभयो मेरा भावनाहरू मैले गरेका कामहरू जनतासम्म पुर्याउने सूचना प्रवाह गर्ने महत्त्वपूर्ण अवसर दिनुभयो यहाँहरू रेडियो भिजन परिवारलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु
हवस् त धन्यवाद उहाँ हुनुहुन्थ्यो वीर तामाङ नगरपालिका वडा नम्बर 5 का सदस्य उहाँ वडा नम्बर 5 को मेलमिलाप समितिमा पनि हुनुहुन्छ डिआर कडरिया हुनुहुन्थ्यो हामीलाई वडा नम्बर 5 ले गर्दै आएको गतिविधि चालु आर्थिक वर्षमा के गर्नुभयो कस्ता कस्ता कामहरू बाँकी रहे कोरोना सङ्क्रमण चाहिँ समुदायमा फैलन नदिनका लागि के गर्दै हुनुहुन्छ लगायतका विषयमा हामीले कुराकानी गऱ्यौँ सँगसँगै यो आर्थिक वर्षको बजेट आर्थिक वर्षमा चाहिँ के कामहरू गर्दै हुनुहुन्छ लगायतका विषयमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो हामी वीरतामोड खबरको अन्त्यमा छौँ अन्त्यमा प्रविधिकी कवितालाई धेरै धेरै धन्यवाद दिँदै म माया मितु बिदा हुन्छु नमस्कार